भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। आजको एकल कविता वाचनमा हामीसँग कविता वाचन गर्नका लागि कवि जगन्नाथ देवकोटा हुनुहुन्छ। पोखरा लुम्लेमा जन्मनुभएका जगन्नाथ देवकोटाको स्थायी निवास चितवन भरतपुर 8 हो। अहिले उहाँ काठमाडौँमा रहँदै आउनुभएको छ र लामो समयदेखि शिक्षासेवीका रूपमा, शिक्षाविदका रूपमा पनि हुनुहुन्छ। विशेष उहाँको कविताको पाटोलाई धेरै कमले मात्रै जानेका छन्। आज हामी उहाँका कविता सँगसँगै कुराकानी पनि उहाँसँग गर्छौँ। जगन्नाथजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद यहाँलाई पनि।
मैले धेरै पहिला दाहाले गिनीदेखिको कुनै कार्यक्रममा तपाईँले कविता वाचन गर्नुभएको सुनेको थिएँ र साह्रै प्रभाव पनि परेको थियो, त्यो भएर आजको कार्यक्रममा मैले तपाईँलाई अतिथिको रूपमा बोलाएँ। कविता कहिलेदेखि लेख्नुहुन्छ, कविताबारे तपाईँको बुझाइ के छ, कविताको परिभाषा कसरी गर्नुहुन्छ तपाईँको शब्दमा, त्यहाँबाट कुरा सुरु।
थ्याङ्क यू, म सुरु गर्छु। वास्तवमा म कवि होइन हजुर बाबु, म कवि होइन, तर म कविताको रस स्वादन गर्ने एउटा पथयात्री मात्रै हो। पहिला चाहिँ जब म काठमाडौँ आएँ, काठमाडौँमा आउँदा घरबेटीका घरमा बस्दा घरबेटीका पीडा, कलेज जाँदाखेरि बस्न पाएको पीडा, कलेजमा जाँदा बाहिरबाट आएका मान्छेहरू भनेर हेपिएका पीडा, त्यो हुँदाखेरि ती पीडा जब हुन्थ्यो मलाई छटपटी हुन्थ्यो। बसमा बसे बसमै कोर्थेँ, घरमा बसे घरमै कोर्थेँ। जब मलाई त्यो कुराहरूको याद आउँथ्यो तब मैले कुनै समय र यो म कविता लेख्छु त्यस्तो मेरो बानी छैन। मलाई जहाँ कविता फुर्छ म त्यहीँ लेखिदिन्छु। आज मैले गाडीमा आउँदा आउँदै भूकम्पको कविता लेखेको छु, त्यो मैले अब त्यो अहिले आज वाचन गर्छु।
कहिलेदेखि तपाईँले यो भन्नुभएको कुरा चाहिँ कहिलेदेखि, तपाईँ काठमाडौँको आउनुभएको कहिलेतिरको कुरा थियो?
म काठमाडौँ आएको 2029 सालमा।
त्यति बेलाबाट तपाईँलाई चाहिँ यहाँको पीडाले अथवा टर्चरै
भन्नुभएको? पहिले त मलाई कलेजमा अजुत बाबु, मैले सबभन्दा ठुलो टर्चर मैले कलेज जाँदाखेरि बेहोरेको छु। सान्टुमी क्याम्पसमा मैले सर्टिफिकेट लेभल गरेको हुँ। पहिलोपटक जीवनमा पहिलोपटक टेबल टेनिस मैले समातेको थिएँ त्यहाँ गएर, र त्यो बेला मल्टिपर्पज भनेर त्यो अमेरिकन एडबाट चलेको थियो। सान्टुमी क्याम्पस अमेरिकन एडले चलाएको हो त्यो, र त्यहाँ चाहिँ एजुकेसन प्लस एकाउन्टको पढाइ हुन्थ्यो। मैले सर्टिफिकेट लेभल चाहिँ प्री भोकेसनल एजुकेसनमा मैले आइएड गरेको, मैले त्यहाँबाट सान्टुमीबाट, र पब्लिक युथ क्याम्पसबाट मैले आइएड आइकम गरेँ, अनि फेरि यतातिर गएर आरआर क्याम्पसबाट आइए।
ए, तिनवटामा गर्नु?
तिनवटामा, र पछि गएर तिनवटाको एकैचोटि जाँच दिँदाखेरि रद्द हुन्छ तिनटै भन्ने भएपछि, अनि सानो ठिमीको मेरो एड भएको हुनाले त्यसलाई मैले कन्टिन्यू गरेँ, अनि तल उसको चाहिँ एक एकवटा विषय छोडिदिएँ मैले, र अर्को वर्ष दुइटै दिएर पास गरेँ। अनि त्यसरी चाहिँ मैले त्यो ब्याचलरसम्म चाहिँ मैले तिनटै विषयमा लगातार पढाइ गरेँ, किनभने मेजर विषय एउटै हुन्थ्यो, खालि एउटा अप्सनल सब्जेक्ट लिए पुग्थ्यो। यतातिर आर्ट्समा इकोनोमिक्स लिएँ, इकोनोमिक्स मैले उता पढ्दा नि पढ्नु पर्थ्यो, अनि यता आउँदाखेरि मैले कमर्स लिएँ।
यो चाहिँ जगन्नाथ देवकोटाको सामान्य परिचय, कवि जगन्नाथ देवकोटा। अब हामीलाई कविता सुनाउनुहुन्छ।
अब मैले यो कविता, पहिले त मलाई कवितामा असाध्य रहर थियो। दाईहरूले कविता वाचन गर्नुहुन्थ्यो, हामी सानो थियौँ र दाईहरूले, त्यो बेला किताब हुँदैन थियो, गुरुको मुखबाट गुरुकुलमा बसेर गुरुले जस्तो भन्नुहुन्थ्यो त्यस्तै गरी हामीले सुन्नु पर्थ्यो। हामीसँग किताबहरू हुँदैन थियो र दाईहरूले घरमा आएर गाउनुहुन्थ्यो, बाबाहरूले रामायण पढ्नुहुन्थ्यो, महाभारत पढ्नुहुन्थ्यो, सुना भन्नुहुन्थ्यो। त्यस बेलादेखि मलाई यो कविता वाचनमा भित्रैदेखि हृदयदेखि नै लगाव बढेर आयो, र विशेष गरेर मैले छोरी, मेरो छोरी जो 19 वर्षको उमेरमा यो दुनियाँ छोडेर गइन्, हामीलाई छोडेर गइन्, त्यस बेला मैले मेरो आँसुले लेखिएको एउटा शोक काव्य छ, जसलाई मैले जया भनेर नामाकरण गरेको छु, र त्यही जया भन्ने मेरो शोक काव्यबाट मैले केही पाठहरू छानेर मैले यहाँ वाचन गर्ने अनुमति माग्छु। म
हुन्छ, सुनाउनुहोस्।
यो शार्दूल विकृति छन्दमा लेखिएको कविता छ। भन्छन् धैर्य नहार थाम मनयो, रोएर के हुन्छ र
भन्छन् धैर्य र थाम मनयो रोएर के हुन्छ र भन्नेले भनिदिन्छ ढुक्कसँगले यो मन कहाँ मान्छ र छोरी छन् जसका नहेप कहिले ए भाग्यमानीहरू छोरी छन् जसका नहेप कहिले ए भाग्यमानीहरू छोरी नै सुख शान्तिका लहर हुन् सम्मान गर्नु बरु
छोरीलाई हाम्रो समाजमा अलि दोस्रो दर्जाकै रूपमा छोरालाई बोर्डिङमा पढाउने छोरीलाई सरकारी स्कूलमा हाल्ने या नपढाउने यस्तो खालको र छोरीलाई साँच्चीकै छोरा र छोरी बराबर नगर्ने अवस्था अहिले पनि विद्यमान छ होइन त्यो त्यो अर्थमा मैले यो कविताको एउटा श्लोक मैले वाचन गरेँ अरू अब अर्को म छोरीप्रति म लगाव राखेर छोरीले मलाई गर्ने मलाई सहयोग गर्ने जुन किसिमको मेरो आश थियो छोरीप्रति अब त्यो एउटा कविता म वाचन गर्छु
कसले सोध्छ मलाई आई अब खै कस्तो छ बाबा भनी कसले दिन्छ मलाई प्यार दुःखमा छोरी जया झै बनी काटी सब जा लाज घर की छोरी र दिजु गयो काटी सब जाल आज घर की छोरी र दिजु गयो त्यस्तो यौवनमा गयो भनु कता बिर्सिन सक्नु भयो आँसु गहमा भए जति सबै रोएर रित्याउला यो जाली दुनिया छ सत्य भनी खै कहिले म पत्याउला जे देख्नै नपरोस् भने परि गयो अहिले पछुतो भयो हे छोरी कसरी भनौ म अहिले तिम्रो लीला सिद्धियो बाबा दाईसँगै म जान्छु अब है फर्किन्छु छिट्टै घर बाबा दाईसँगै म जान्छु घर है फर्किन्छु छिट्टै घर भन्थ्यौ आउन भो ढिला यदि भने लाग्ला मलाई डर त्यो तिम्रो डर खै गयो अब कता एक्लै सुत्यौ घाटमा त्यो तिम्रो डर खै गयो अब कता एक्लै सुत्यौ घाटमा लौ सर्वस्व भयो नि एक पलमै चुट्टु जेठको रातमा छोरी जेठमा गएको हुनाले जेठ महिनामा भएको हुनाले मैले मुक्ति उसको दाजु अब मुक्ति त्यहीँ पढेको हो सँगै र कहिलेकाहीँ घुम्न जानुपर्दा दाईसँग जान्छु भन्थिन् ढिलो भयो भने मलाई डर लाग्छ छिटै आउँछु भन्थिन् तर छोरी कहिले फर्किनन्
उनको कसरी निधन भएको थियो
उनी एमबिबिएस पढ्दै गरेकी हुन् स्कलरसिपमा यहाँ काठमाडौँमा भन्दा जाडो बढी मन नपराउने उनी चाहिँ तराईमा बसेको हुनाले अनि उनले यो टिभीसँग एफिलिएटेड भएको उसमा के अरे भैरवामा भैरवा मेडिकल कलेज त्यसलाई चाहिँ युएसटिसी भन्छ होइन अनि त्यहाँ पढेकी हुन् पहिलो वर्ष पढ्दा पढ्दै पाँच महिना या छ महिना पढेपछि अकस्मात उनलाई टाउको दुख्यो भन्ने खबर आयो अनि मैले तुरन्त भाइ विष्णु भिन्छ त चिन्नुहुन्छ अनि विष्णुलाई मैले उहाँ चितवनमा हुनुहुन्छ मैले तुरन्त उसलाई पठाएर बाबु उहाँ पुग्दा दाई यस्तो यस्तो रहेछ भने मैले प्लेनमा पठाइदिउँ बाबु म चेकअप गरेर पठाइदिन्छु भने अनि त्यसरी पठाइदिएपछि तुरन्त उतिखेरै सोझै एयरपोर्टबाट मैले डक्टरकोमा लिएर गएँ डक्टरकोमा सबै चेकअप गर्दा देवकोटा सर केही छैन छोरीको कतै आँखाको कारणले पनि टाउको दुखेको हुनसक्छ भनेर
अब म मलाई शशाङ्क कोइराला असाध्यै मन पर्थ्यो, आँखाको साह्रै राम्रो डक्टर हो उहाँ चाहिँ। अनि मैले उहाँलाई फोन गरेँ अनि लिएर आउनुहोस् भन्नुभयो। मैले लिएर गएँ छोरीलाई, चेकअप गराइदिन गर्नुभयो। चेकअप गर्दाखेरि देवकोटा सर छोरीको त आँखा कमजोर रहेछ नि त, सायद यसैले होला, र चस्मा लगाएर हेरौँ मलाई लाग्छ ठिक हुन्छ। अनि त्यसपछि मैले डक्टर साहबलाई थ्याङ्क यू दिएँ, मैले नजिकको ठाउँ भने चाबेलमा गएर चस्मा बनाउन दिएँ। अनि भोलिपल्ट फेरि चस्मा डक्टर साहबलाई फोन गरेँ, त्यहाँ फलानुमा दिएको हो भने चेकअप गर्नु पर्दैन, छोरीलाई लगाएर आज एक दिन हिँड आउनुहोस् भन्नुभयो। अनि मैले सुरेश राज सरलाई सम्झेँ, छोरीलाई काठमाडौँ युनिभर्सिटी डुलाइदिन्छु भनेर। अनि छोरीलाई काठमाडौँ युनिभर्सिटी लिएर गएँ, चस्मा ल्याएर लिएर गएपछि छोरी असाध्यै खुसी पाइन्, उनको टाउको दुख्ने प्रब्लम हट्यो। हटेपछि मलाई पनि असाध्यै खुसी लाग्यो। हामी दिनभरि सुरेश राजीसँग काठमाडौँ युनिभर्सिटी घुम्यौँ। मैले छोरीलाई उता माथि बनेपा लगिदिएँ, यताउति सबैतिर डुलाएँ, पछि ल्याएर अनि माथि धुलीखेल लगिदिएँ, यति सबै घुमाएर हामी फर्क्यौँ बाउ छोरी नै। अनि त्यो दिन घर फर्किँदा हाम्रो लगभग साढे चार या चार यस्तै बजेको थियो, जेठको टाइम हो, लामै दिन भइसकेका थिए। अनि छोरीले त्यो दिन के भनिन् भने, बाबा हजुरसँग मैले क्यारीमोड नखेलेको धेरै भयो, क्यारीमोड खेलौँ भनिन्। पहिला एक्जाम खेलिसकेपछि बाबा टेबल टेनिस नै खेलौँ न हजुरसँग। अनि मैले टेबल टेनिस खेलेँ। अनि दाईहरूसँग उनले रमाइलो गरौँ न दाई, आज तपाईँहरू गीत गाउनुहोस् म नाच्छु, यस्ता खालका अलि अस्वाभाविक कुराहरू छोरीले गरिन् र असाध्यै खुसी पाइन् छोरी त्यो दिन। र भोलिपल्ट छोरीलाई मैले अब फेरि एकपटक दोस्रो पटक हो बाबा मलाई एकपटक पुर्याइदिस्यो भैरवा, म हजुरकै गाडीमा जान्छु, गाडीमा जाँदा रमाइलो पनि हुन्छ, मलाई चाहिँ अब एकपटक पुर्याइदिस्यो, त्यसपछि हजुर लिन आउनु पनि पर्दैन, पुर्याउनु पनि पर्दैन भनिन्। ल छोरी सुत त्यसो भए, भोलि बिहान जाने भनेर छोरीलाई मैले छोरीको कोठामा पठाएँ। म मेरो कोठामा गएर सुतेँ। म मेरो चाहिँ जेनरली 9 बजे अगाडि नै सुत्छु, म बिहान 3:30 बजे मेरो रेगुलर उठाइ हो। 2032 सालदेखि म 3:30 बजेभन्दा पछाडि 5 मिनट पनि म सुतेको थाहा छैन मलाई, बिरामी भएको अवस्था बाहेक। र यसरी भोलिपल्ट अब मैले उठेँ, नुहाई धुवाई गरेँ, 4:30 बजेपछि मैले 5 बजे छोरीलाई कोठामा गएर बिउ जाँदा त छोरी रोएर बसिरहेको थिएँ, बेसानी टाउको दुख्यो राति यो र त्यो भयो भनेर। अनि मैले त्यो बेला रूपक स्मृति त्यो एउटा
प्रतिष्ठानले
एउटा चाहिँ नेसन वाइड चाहिँ यो हाजिर जवाब प्रतियोगिता गरेको थियो, हाम्रो स्कुलको फाइनलमा पुगेको थियो, 4 बच्चा लानुपर्ने, मोटरसाइकल नमिल्ने। अनि मैले त्यसो हो भने सुत छोरी तिमीले पिर नगर, सुते हुन्छ, के फरक पर्छ त, 2 दिन क्लास छुट्यो भने छोरी मेरो छोरी एकदम ट्यालेन्ट छौ, तिमी स्कलरसिपमा नाम निकालेर गएको मान्छे, 2-4 दिनको छुटेर केही हुँदैन भने मैले सामान्य लिएँ। म चाहिँ केटाकेटीलाई गाडीमा हालेर म रूपक स्मृति प्रतिष्ठानको त्यहाँ त्रिपुरेश्वरमा होइन कालीमाटीमा गएँ। म कालीमाटी गएपछि म हिँडेपछि बागमती कटेपछि छोरी मुर्छा परिछन्। त्यो बेला मोबाइलको चलन थिएन है, अब थियो होला तर हामी मोबाइल
आइपुगेको थिएन,
मोबाइल हामीसम्म आइपुगेको थिएन। र म रूपक स्मृतिमा पुगिसकेपछि मैले त्यहाँको म्याडमलाई रिक्वेस्ट गरेर एक कल फोन गर्छु भनेर मैले फोन गर्दा छोरी त टिचिङ हस्पिटल लगेर भर्ना गरिसकेका छ भन्ने भएपछि मैले त्यो बाबुहरूलाई तिमीहरू यसो गर, जाँदाखेरि ट्याक्सीमा जाऊ भनेर पैसा दिएर म त्यहाँबाट सोझै टिचिङ हस्पिटल आएँ। बिहान त्यति बोले मैले, त्योदेखि मैले मेरो छोरीसँग कहिले बोल्न पाइनँ।
हामी शोकाव्यमा थियौँ, यो किसिमको तपाईँको चाहिँ छोरीलाई सम्झेर लेख्नु भएको हुनाले पनि अझ धेरै कविता सजिलैसँग फुर्न पनि गयो होला, र विस्मृति मान्छेको जीवनमा जरुरत पनि पर्छ, लामो समय पनि भइसक्यो, हामीलाई स्मृति सँगसँगै विस्मृतिको आवश्यकता पनि सायद त्यसैले गर्दा बनेको छ, र क्रमशः तपाईँलाई विस्मृतितर्फ यसले लैजाओस् यो घटनाको लागि भन्ने चाहिँ शुभकामना यहाँ मैले सँगै अहिले किन राखेँ भने, अरू प्रसङ्ग पनि म जोड्न चाहन्छु। जगन्नाथ देवकोटा, कवि जगन्नाथ देवकोटा आज जो हुनुहुन्छ उहाँ चाहिँ शिक्षाविद पनि हुनुहुन्छ, र लामो समयदेखि गोकर्ण दक्षिण ढोकामा जोरपाटी दक्षिण ढोकामा मनकामरा उच्च माध्यमिक विद्यालय सञ्चालन गरिरहनु भएको छ, र जो छोरीको अहिले प्रसङ्ग चल्यो जया देवकोटा मेमोरियल कलेज होइन त यही नाम छ, यो नाममा एउटा कलेज पनि स्थापना भएको छ, र लामो समयदेखि यो कलेजले चाहिँ विभिन्न फ्याकल्टीमा पढाउँदै अहिले निकै पपुलर भइसकेको छ। मैले यो प्रसङ्गसम्म यहाँ जोडेर तपाईँलाई विस्मृतितर्फ लैजान खोजेँ। भूकम्प सम्बन्धी कविता पनि लेखेको छु भन्नुभएको थियो, अहिले चाहिँ त्यो कविता सुन्न रहर लाग्यो, किनभने हामी यसलाई जति यो कुरा गर्दै गयो त्यसले चाहिँ त्यति स्मृतितर्फ लैजान्छ कि जस्तो लागेर मैले अहिलेको सन्दर्भलाई अलिकति प्रसङ्ग बदलेँ।
यस, थ्याङ्क यू। मैले यो भूकम्पसँग सम्बन्धित वास्तवमा यो कविता मैले गाडीमै चढेर गाडीमा चढ्दा चढ्दै जानेर फुर्यो त्यहीँ गाडी रोकेर मैले कोरेको कविता हो।
हजुर, कति अगाडि लेख्नु भएको?
मैले आएको भन्दा अहिले म
यताबाट अहिले भर्खर आजको
आज बिहानको कुरा अच्युत बाबुलाई मैले फोन गर्दा मैले यो कविता कोरेको थिएँ।
हजुर,
त्यसरी लेखेको
ताजा कविता, पछिल्लो कविता,
एकदमै ताजा कविता हो। तर यसमा चाहिँ अब छन्द त्रुटि भएको भए श्रोताहरूले मलाई माफ दिनुहुनेछ भन्ने मलाई विश्वास छ। छैनन् रे अघिका कला भवनको सारा ती नष्टै भए, हजारौं जनको भयो क्षति, अरे तिता परम धाम गए। बाँच्ने आशा थियो निलाउन सबको, क्षणमै बिलाए कता। बाँच्ने आशा थियो निलाउन सबको, क्षणमै बिलाए कता। के भो सब त्यो सुने सुन प्रिय सखा, सक्दिन भन्नै मता। ढल्यो त्यो धरहरा अरे नि क्षणमै, बारुद पड के सरी। ढल्यो रे धरहरा अरे नि क्षणमै, बारुद पड के सरी। भयो लौन विनाश भित्री जनको, त्यही विपदमा परी। यो धराराभित्र कति मान्छेहरू धराबाट हेरेर काठमाडौँको सुन्दरता हेर्नको लागि धरारा चढेका मानिसहरू पनि त्यसैमा त्यही विपदमा परेर मृत्यु भएको हुनाले मैले ढल्यो त्यो धरारा अरे नि क्षणमै, बारुद पड़े के सरी। भयो लौन विनाश भित्री जनको, त्यही विपदमा परी। चिनो लौ सबती गुमे सरी भयो, शोभा हराई गयो। त्यो त पुर्खाको हो नि त, कला कौशल भनेको पुर्खाले सिर्जेको आर्थिक सम्पत्ति हो र त्यो हाम्रो पुर्खालाई सम्झिने एउटा चिनारी हो। त्यसैले मैले भनेको छु, चिनो लौ सबती गुमे सरी भयो, शोभा हराई गयो। हेर्दा कान्ति पुरै खण्डहर बन्यो, कहिल्यै नबन्ने भयो। हेर्दा कान्ति पुरै खण्डहर बन्यो, कहिल्यै नबन्ने भयो। यो चाहिँ मैले दुई श्लोक लेखेँ। मैले अघि भने धेरै कविहरूले सुन्न सक्नुहुन्छ, तर म कवि होइन। म चाहिँ कविता कोर्ने प्रयास गर्छु, तर त्यो के भने छन्दमा होस् या नहोस् म प्रयास गर्छु। तर मैले चाहिँ
मैले यही सन्दर्भमा सोध्न खोजिरहेको, तपाईँले छन्दमा विशेष त शार्दुली विकृतकै सुनाउनु भयो, छन्दमा लेख्नको लागि चाहिँ संस्कृतकै पनि केही अध्ययन गर्नुभएको थियो कि अथवा छन्द छुट्टै सिक्नु भएको कि कसरी सिक्नुभयो?
त्यो कस्तो छ भने हामीले आठ कक्षासम्म संस्कृत पढ्नु पर्थ्यो हाम्रो पालामा, र मलाई भाषा सिक्ने भनेपछि चाहे त्यो इङ्ग्लिस होस्, चाहे जर्मनी होस्, चाहे जापानिज होस् या हाम्रो संस्कृत होस्, त्यो त संस्कृत भाषा भनेको त देव भाषा हो, देवताहरूले बोल्ने भाषा। त्यसै कारणले मलाई कसैले सिकाएर भन्दा पनि म सेल्फ, म आफैले जब मलाई इच्छा लाग्छ, जब मलाई मनपर्छ नि, जहिलेसम्म त्यो कण्ठस्थ हुँदैन, जहिलेसम्म मैले त्यसलाई राम्रोसँग वाचन गर्न जान्दिनँ, तबसम्म म लागिरहन्छु। यो मेरो बानी नै त्यस्तो छ,
त्यसरी अभ्यस्त हुँदै जान्छु।
मैले अभ्यस्त
एकलव्य अध्ययन हो,
हजुर
एकलव्य अध्ययन गर्नु भयो। हामी आज कवि जगन्नाथ देवकोटासँग कार्यक्रम एकल कविता वाचन सुनिरहेका छौं। उज्यालो 90 नेटवर्क मार्फत तपाईँ देशभरिका विभिन्न रेडियो स्टेशनबाट यो कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। कवि जगन्नाथ देवकोटाका अरू कविता वाचन लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल क। कविता वाचन।
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। उज्यालो 90 नेटवर्क मार्फत तपाईँ देशभरिका विभिन्न रेडियो स्टेशनहरूबाट यो कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। आज हामीसँग कवि जगन्नाथ देवकोटा हाम्रो स्टुडियोमा हुनुहुन्छ र उहाँ आफूलाई कवि होइन भन्नुहुन्छ, आफ्नो शोखको लागि लेख्छु भन्नुहुन्छ, तर पनि हामीलाई उहाँका कविता मिठो लागिरहेका छन् भन्ने मैले विश्वास लिएको छु। छन्दमा यसै पनि हामीलाई कविताहरू सुन्दाखेरि रमाइलो हुन्छ र हामीले केही कविताहरू यसअघि सुन्यौँ। उहाँको एउटा शोक काव्य प्रकाशित छ। जगन्नाथ सर, तपाईँलाई फेरि कार्यक्रममा स्वागत छ। र अघि शोक काव्यको मात्रै कुरा गरियो, त्यो बाहेक अरू केही कविताहरू प्रकाशित छन् पुस्तकहरू तपाईँको?
पुस्तक मैले पुस्तकको आकारमा अच्युत बाबु अहिलेसम्म मैले निकालेको छैन र मैले यो कुरा के भनेको छु त भने यस्ता पुस्तक निकाल्नु छ भने म बाँच्दिन जेलसम्म होइन, मैले लेखेका कविताहरू मेरो मृत्यु पश्चात प्रकाशित गरिदिनु भनेर मैले मेरो छोरालाई मेरो श्रीमतीलाई मैले भनेको छु र मैले कविताहरू धेरै लेखेको छु तर मैले ती सबै कविताहरू मैले सार्वजनिक गरेको छैन।
त्यसरी राख्नु भएको छ र राखेको
छु
र मैले यहाँ मेरो दर्शनले प्रेरित गर्यो तपाईँलाई कि आफू छँदैखेरि ननिकालौँ जस्तो लाग्यो? मैले पहिलो कवि यस्तो सुन्दैछु।
यस्तो हुन्छ अच्युत बाबु, त्यो मान्छे धेरै थरीका हुन्छन् र विशेष गरी तीन थरीका मान्छेहरूलाई मैले व्याख्या गर्ने गरेको छु, वर्णन गर्ने गरेको छु। एउटा आफै जान्ने, एउटा भनेको मान्ने, एउटा आफू पनि नजान्ने भनेको नि नमान्ने, ती भडुवाहरू। त्यसै कारणले मैले कविता अहिले मैले निकालेँ भने कतिपयले त्यसको खण्डन गर्ने, त्यसको अपव्याख्या गर्ने, यी विविध कुराहरू हुन सक्छन् तर मरिसकेपछि कसैले ती कुराहरू गर्दैनन्। त्यसै कारणले मैले मेरो कविता चाहिँ मेरो मृत्यु पश्चात मात्रै प्रकाशित गरिदिनु भनेर मैले मेरो छोराहरूलाई एउटा ऋण थुपरेर जाने मैले जमर्को गरेको छु तर त्यसको लागि आवश्यक पर्ने रकम चाहिँ मेरो छोराहरूले खर्चन चाहिँ पर्दैन, त्यसको लागि मैले त्यो रकम बेग्लै जगेडा गरेर राखिदिएको छु। त्यसबाट उनीहरूले जस्तो सुकै प्रकाशन गर्नु पर्दाखेरि पनि उनीहरूले आफ्नो व्यक्तिगत श्रम या उनीहरूको आफ्नो व्यक्तिगत पैसा उनीहरूले खर्च गर्नु पर्दैन।
साह्रै रमाइलो गरी बताइदिनु भयो, खुसी लाग्यो। अघि हामी अलिकति भावनात्मक भएको बेलामा भएर पनि मैले पारिवारिक त्यतर्फ जोडिन, यहाँको परिवारमा को को हुनुहुन्छ? छोरा छोरी, एकजना छोरी?
मेरो परिवारमा मेरो आमा हुनुहुन्छ, मेरो आमा अहिले 91 वर्षको हुनुभयो। त्यसपछि म मेरो दुईटा श्रीमती, मेरो पहिलो बिहा 7 वर्षमा भएको र दोस्रो बिहा बुवाले नै 15 वर्षमा गरिदिनु भयो। 15 वर्षमा मलाई दुईटा गलपासु छोडेर मेरो बाबा जानुभएको हो।
मलाई सन्दर्भ जोड्न मन लाग्यो, त्यति बेलाको उमेरमा, अब अहिलेकै मान्छेहरू पनि पढाइ बिहा गरेपछि पढ्न गाह्रो हुन्छ भन्छन्,
तपाईँले
दुईवटा बिहा गर्नुपर्ने अवस्था परिवेश परेछ, त्यति बेलाको त्यो कुरो सामान्य कुरो पनि थियो त्यस्ता कुराहरू, त्यति हुँदा हुँदै तपाईँले अध्ययन गर्दै अनि अझ कति बच्चाहरूलाई पढाउनु भयो, स्कुलबाट कति प्रोडक्ट निकाल्नु भयो, कलेजबाट निकालिरहनु भएको छ, कसरी सम्भव भयो?
अच्युत बाबु, त्यो एउटा नेपालीमा उखान छ, खाने मुखलाई जुङ्गाले छेक्दैन। यो मान्छेहरूको बहाना मात्रै हो, किनभने पढाइको लागि कुनै एउटा निश्चित ऊ दायरा हुनु पर्दैन। मैले श्रीमतीसँग गोटा पनि खेलेको छु, गुच्चा पनि खेलेको छु, श्रीमतीसँग पौँठे जोरी पनि खेलेको छु, किनभने त्यो उमेर जहाँ कि श्रीमान र श्रीमती भन्ने त्यो उनै भएको थिएन, क्या
बुझ्ने
बेलै भएको थिएन। ऊ त मेरो एउटा साथी जस्तो लाग्थ्यो, कोही आइमै केटीकेटी होला जस्तो लाग्थ्यो। मेरो विवाह र वर्तमान एकै दिन गरेको, म 7 वर्षको दिउँसो वर्तमान गरेको, बेलुका विवाह गरेको मेरो।
अहिले कति वर्षको हुनुभयो?
म अहिले 60 वर्ष पुगेर 160 वर्ष लाग्ने,
तर पनि स्वस्थ देखिनुहुन्छ?
त्यो त स्वस्थ रहनलाई मानिसले आफ्नो आहार विहार हो बाबु, अच्युत बाबु आहार विहार नै रहेछ। मेरो मामा 94 वर्षको हुनुहुन्छ अहिले पनि, उहाँ साइकल चढ्नुहुन्छ र खाना आफै पकाएर खानुहुन्छ, घरको 14 भन्दा परिवारलाई पनि उहाँले खाना पकाएर दिनुहुन्छ। मेरो मामा त्यो सस्तो रहनु सक्नुहुन्छ भने म किन रहन्न? त्यस कारणले मैले माछा मासु, जाँड रक्सी, चुरोट बिनी, खैडी सुर्ती अनि चक्लेट, चुइङ्गम, ल्वाङ सुपारी, सुकमेल, मलाई कुनै पनि चिजको अमल छैन। यो चिज नभइकन म बाँच्न सक्दिनँ। कतिले भन्छन् नि म चुरोट भागहरू खान छोड्छु, बरु यो छोड्छु तर जाँड रक्सी छोड्न सक्दिनँ, चुरोट छोड्न सक्दिनँ भन्छ। ती नामर्दहरू हुन् किन जन्मिँदा कसैले पनि हातमा एउटा हातमा सलाएर अर्को हातमा चुरोट लिएर जन्मेको होइन। यी कुरा यहीँ आएर सिकेका हुन् र यहीँ छोड्न सक्नु सकिन्छ। ती सकिँदैन भन्ने मान्छेले आफूलाई बदल्न नसक्ने मान्छे, एउटा भनिन्छ लाइफ इज रिएरेन्जेबल, स्टोरी इज रिराइटेबल, कथालाई दोहोऱ्याएर अर्को लेख्न सकिन्छ। जब जीवनलाई हामीले जस्तो चाहियो त्यस्तै बनाउन सकिन्छ। जसले सकिँदैन भन्छन् नि ती, मैले अहिले तिनवटा वर्गमा मैले मान्छे छुट्याएँ नि, जो भनेको नि नमान्ने, आफू पनि नजान्ने, ती वर्गका मान्छेहरूले यसो भन्छन्।
साह्रै प्रेरणादायी कुरा सुनाउनु भयो, रमाइलो लागिरहेको छ। तर कुराकानीको क्रमलाई मैले फेरि रोक्दै कवितातर्फै ल्याउनुपर्छ। अब सुनाउनको लागि कुन राख्नु भएको छ?
अब मैले एउटा मलाई साह्रै मनपर्ने, मेरो जीवनमा साह्रै प्रभाव, मलाई साह्रै प्रभाव परेको र मैले असाध्यै श्रद्धा गरेको विशुद्ध देव एकजना गुरु हुनुहुन्छ, उहाँले लेखेका कविताहरू म वाचन गर्ने अनुमति चाहन्छु। अच्युत बाबु, इच्छा बढाए अझ बढ्छ इच्छा, इच्छा घटाए अझ बढ्छ इच्छा। कति राम्रो छ है, तपाईँ याद गर्नुहोस् है। इच्छा बढाए अझ बढ्छ इच्छा, इच्छा घटाए अझ बढ्छ इच्छा। इच्छा घटाएको इच्छा बढ्छ त, तर यहाँ छेउ इच्छा घटाऊ अथवा बढाऊ, लाग्नेछ तिम्रै दिलभित्र घाउ। सापेक्षतामा जुन हुन्छ राम्रो, त्यही बन्न सक्छ क्षणमै नराम्रो। अहिले मैले एउटा अपशब्द तपाईँलाई प्रयोग गरिदिएँ भने अच्युत बाबु तपाईँले मलाई बाहिर निकाल्नुहुन्छ। एकछिनमै मान्छे एकछिनमै राम्रो बन्न सक्छ र एकछिनमै नराम्रो बन्न सक्छ। त्यसै कारणले सापेक्षतामा जुन हुन्छ राम्रो, त्यही बन्न सक्छ क्षणमै नराम्रो। कहिले नराम्रो पनि बन्छ राम्रो, राम्रो नराम्रो मन सम्झ हाम्रो। पला पलामै बदलिन्छ ज्ञान, थला थलामै बदलिन्छ ज्ञान। एउटै नदी हो बदलिन्छ पानी, जानिन्न पानी मय जिन्दगानी। जीवनको बारेमा उहाँले लेख्नुभएको यति मार्मिक कविता छ यो, ढली यसै। अहिले चरित्रको बारेमा उहाँले यस्तो लेख्नु भएको छ, हेर्नुहोस् मलाई यसले यस्तो छुन्छ। मैले मेरो स्कुलमा बच्चाहरूलाई, मैले धेरै बच्चाहरूलाई मैले सिकाउँछु कविता वाचन गर्न, रुचि हुनेले कम्तीमा लिन्छन्, दसजनाले लियो भने पनि म सफल भएको म ठान्छु है। त्यस कारणले रुचि नभएकोलाई कम्तीमा सुन्ने एउटा आदत पर्छ होइन, त्यो चाहिँ छ मेरो। ढलिए सही मूर्छित भई चरित्र, दुखी छ अहिले दुनिया विचित्र। ढलिए सही मूर्छित भई चरित्र, दुखी छ अहिले दुनिया विचित्र। चरित्र चाँडै अब गई जगाऊ, आँसु पुछीमा नव भई सघाऊ। आँसु पुछीमा नव भई सघाऊ। मैले गुरुको कृपा मिलोस्, गुरुको कृपा बिना यो दुनियाँमा साक्षात गुरु भनेको जन्म दिने बाबु आमा र शिक्षा दिने गुरुबा र गुरुआमा। यदि उहाँहरूको कृपा बिना जस्तो सुखै मान्छेले चाहना राखे पनि त्यसले सफलता प्राप्त गर्न सक्दैन बाबु। गुरु बिनाको शिक्षा त अधुरै रहन्छ।
कसका कविता भन्दै हुनुहुन्थ्यो?
मैले विशुद्ध देव,
विशुद्ध देव
उहाँको नाम, उहाँको नाम विशुद्ध देव हो। तर उहाँले यस्तो राम्रो कविता लेख्नुहुन्छ, तर उहाँले चाहिँ आध्यात्मिकतामा आधारित कविताहरू लेख्नुभएको छ। र मैले यो कविता चाहिँ
आध्यात्मिक र नैतिक पनि सँगै छ, नैतिक
कविता। अब यसमा चाहिँ म गुरुको कृपा सधैँ नै गुरुकोमा पाऊँ, र ज्ञान गङ्गाहरूमै रमाऊँ। जाऊँ म यो जीवन बाट पारी, आदर्श यही जीवनमा उतारी। गुरुहरूले जुन शिक्षा दिनुहुन्छ, जुन गुरुहरूले चाहना राख्नुहुन्छ, त्यो यही जीवनमा उतारेर जाने हो, किनभने मरेपछि फर्केर आएको मैले देखेकी छु। अनि त्यसैले न भोग इच्छा न त वासना छ, न कोही कतै बन्धन शासना छ। न भोग इच्छा न त वासना छ, न कोही कतै बन्धन शासना छ। विशुद्ध जो तत्त्व छ तत्त्व खाली, त्यही हो परम ईश्वर अंशु माली। त्यही हो परम ईश्वर अंशु माली। अब एउटा अहिलेको समाजको चित्रण गरेर उहाँले यस्तो लेख्नु भएको छ, न सुन्ने जान्ने न त पूर्ण जान्ने, आफ्नै कुरा केवल सत्य ठान्ने न सुन्ने जान्ने न त पूर्ण जान्ने आफ्नै कुरा केवल सत्य ठान्ने भई शब्दवादी प्रतिवाद गर्ने ती मूर्ख नै हुन् बुझ नर्क पर्ने ती मूर्ख नै हुन् बुझ नर्क पर्ने
बच्चाहरूलाई पढाउनु पर्छ हामीले कतिपय कुराहरू कविता वाचन गर्नुपर्दा कतिपय यो शरीर र आत्माको बारेमा हामीले भिन्न पाठ्यक्रमै छ त्यो पढाउनु पर्छ त्यसमा हेरिस्यो त यस्तो राम्रोसँग उहाँले दिनुभएको छ
शरीर देख्यौ गतिशील कस्तो पला पलामै बदलिन्छ यस्तो परन्तु आत्मा बदलिन्न कहिल्यै जाँचेर हेरे पनि हुन्छ अहिले
किन त अब यो घरमा बुवा हुनुहुन्छ आमा हुनुहुन्छ अथवा कोही घरको बुजुर्ग मान्छे अथवा घरको वृद्ध मान्छे कोही जानुभयो दुनियाँबाट भने अब उहाँ बुवा हुनुहुन्न उहाँ आमा हुनुहुन्न उहाँ मुर्दा हुनुहुन्छ तर आत्मा नि त अजर अमर छ त्यसै कारणले आत्मा कहिल्यै मर्दैन उहाँले त्यसरी भन्नुभएको छ र यस्तो यस्तो कविता छ यस्तो कविता छ म अर्को
नबोक केही दिलभित्र बोझ जो हुन्छ चाँडै अघि बढ्न खोज सत्मार्ग हो त्यही जुन जान्छ माथि सत्मार्ग हो त्यही जुन जान्छ माथि जहाँ छ आत्मा रूप राम साथी
रामलाई साथी बनाउनु भएको छ उहाँले होइन
र सापेक्षताको
अब बच्चाहरूलाई हामीले हिम्मत दिनको लागि बच्चाहरूलाई असाध्य मेहनती बन्नको लागि बच्चाहरूलाई ऊर्जा थप्नको लागि एउटा कविता मैले जहिले पनि बच्चाहरूलाई सिकाउने गरेको छु
सापेक्षताको सब अन्धकार हटाउँदै त्यो निरपेक्ष पार सापेक्षताको सब अन्धकार हटाउँदै त्यो निरपेक्ष पार संसार तर्दै गरवार पार संसार तर्दै गरवार पार कहिल्यै तिमी जीवन मान हार कहिल्यै तिमी जीवन मान हार
हजुर बाबु नर्सरीमा मैले पढाएको हो तपाईँलाई याद छ मैले बच्चाहरूलाई सिकाउँदा मैले कहिले बच्चालाई जानिँदैन अथवा यो गर्न सकिँदैन गाह्रो छ भनेर कहिले सिकाइनँ मैले जहिले पनि बच्चाहरूलाई सकिन्छ गर्न सकिन्छ यो सजिलो छ भनेर मैले जहिले पनि सजिलो छ भनेर सिकाएँ किनभने यो अब एउटा यही प्रसङ्गमा शिक्षामा गणितलाई असाध्यै गाह्रो सब्जेक्ट मानिन्छ तर गलत कुरा हो यो गणितलाई गणित पढाउने शिक्षकहरूले पहिले ट्युसन पढाएर खानी एउटा बाटो बनाए र त्यसलाई असाध्यै गाह्रो सब्जेक्ट बनाइदिए गाह्रो 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 जब सुरुमै मान्छेले भन्दा नै गाह्रो भएपछि त्यो गाह्रो गाह्रो अनि मान्छेले त्यसलाई देख्दाखेरि नै कतिपय मान्छेलाई मैले एकपल्ट एसएलसीको इक्जाम लिँदाखेरि एउटा बच्चालाई हिसाबको दिन मैले उहाँलाई क्वेसन दिएँ क्वेसन दिँदा उहाँले एकदमै पिसाबै छोडिदिनु भएको थियो डरले त्यस कारण यो चाहिँ वास्तवमा हामी गुरुहरू म अहिले गुरुको एउटा कवितामा सुनाउँछु म त्यो मेरो आफ्नै रचनामा म आउँला त्यस्तो खालको चलन छ थियो
हामीसँग समय कम भएको हुनाले मलाई एउटा प्रसङ्ग चाहिँ जोडिहाल्नु मन छ तपाईँको जन्मस्थल पोखरा लुम्ले भनिएको थियो अस्ति भर्खर त्यहाँ पहिरो पनि गयो कहाँनिर त्यही क्षेत्र हो कतै
ठ्याक्कै मेरै बसेको वडा हो हामी जुन वडामा छौँ त्यही वडामा गएको पहिरो हो होइन र कति मेरा आफ्नै देवकोटा दाजुभाइ दिदीबहिनीहरू उहाँहरूले शहादत प्राप्त गर्नुभयो 30 मान्छेहरू पहिरोमा पुरिएर जानुभयो र त्यो मलाई सानोमा हुँदा मलाई कस्तो लाग्थ्यो अजित बाबु भने जब सानोमा गड्याङ गुडुङ गर्थ्यो नि त्यो एकदमै पहाड र हिमालको काखमा छ त्यो लुम्ले र नेपालको चेरापुञ्जी सबभन्दा बढी पानी पर्ने
है
र लुम्लेको चिसो हावाले भनेर प्रवीण गुरुङले एउटा गीत लेख्नु भएको छ र लुम्लेलाई के अरे कवि ऊ चाहिँ गाउँ भनेर घोषित गरिएको छ एकपल्ट कवि गोष्ठी पनि त्यहाँ भएको थियो हजुर
त्यहाँ कवि गाउँ
गरिएको छ र हेर्दा सौन्दर्यको दृष्टिकोणले साँच्चिकै
मनमोहक छ। मलाई त्यो अहिले पनि याद छ, त्यहाँ खेलेका दिनहरू। म 7 वर्षमा बिहा भयो, 8 वर्षमा हामी माइग्रेट भयौँ त्यहाँबाट। तर मलाई वर्षको एकपल्ट म मेरो जन्मथलो जान्छु, मलाई असाध्य मनपर्छ। हामी जुन घरमा हुर्क्यौँ बढ्यौँ, मेरो ठुलो बाको छोरा दाई बस्नुहुन्थ्यो, दाईले यो गत वर्ष त्यो घर बेच्नु भयो अरे, म धेरै रोएँ त्यो घर बेच्दा। कम्तीमा मलाई मेरो दाईले सोधेको भए म त्यो घर बेच्न दिँदैनथेँ, म आफै किन्थेँ।
आफू जन्मेको माटो त्यति प्यारो,
त्यति प्यारो हुन्छ, किनभने जननी जन्मभूमि छ स्वर्गादपि गरिएसि।
यो हामी तपाईँको जन्मस्थलसँग पनि मैले जोडेँ अस्ति भर्खरै पहिरो गएको हुनाले। अब हामीसँग एकदमै छोटो समय छ भनेर सङ्केत गर्दै हुनुहुन्छ हाम्रो प्राविधिक साथी सशेन्द्र गौतमले। एउटा एकाध कविता फेरि
म अब बाबु, यो गुरुहरू अहिले मास्टरहरू बन्न चाहन्छन् सबैजना, गुरु शिक्षक बन्न र भन्नमा धेरै फरक छ, र मैले गुरु कस्तो हुनुपर्छ मैले सबैले, मैले कविता त मैले यहाँ सुनाउन सक्दिनँ किन समयको पाबन्दी रह्यो, मैले दुईटा गुरुसँग सम्बन्धित कविता म वाचन गर्न अनुमति चाहन्छु। ती साना कलिला अबो जहरुको कहिले हुने हो भलो, कहिले बन्द छ खै यो क्षेत्र सजिलै सिक्ने र बुझ्ने थलो, खोज्ने बानी बस्यो भने गलती है फर्केर आफूतिर, खोज्ने बानी बस्यो भने गलती है फर्केर आफूतिर, यो पेसा तब मन मात्र बन्छ गतिलो झुक्छन् सबैका शिर, बल्नै पर्दछ है सदा गुरुहरू त्यो ज्ञानको खातिर। गुरुहरू त मैनबत्ती हो नि, अरूलाई प्रकाश दिन्छन् आफू पग्लेर जान्छन्, त्यस कारणले बल्नै पर्दछ है सदा गुरुहरू त्यो ज्ञानका खातिर, निभेको लिदीप हुन्छ अब के व्यर्थै भयो आखिर, किनभने दीप त बलेको दियो भएन अरू दीपलाई ज्योति दिन सकिन्छ, तर निभेको दीपले अर्को दीपलाई त बाल्नै सक्दैन। त्यसै कारणले निभेको ली दीप हुन्छ अब के व्यर्थै भयो आखिर, पढ्दैनन् गुरु नै भने कसरी लौ बाँड्छन् नि ज्ञानै हरे। अहिले चाहिँ गुरुहरू त्यो अरूलाई पढ भन्ने तर आफू नपढ्ने, आफू अपडेट नहुने, जब आफू अपडेट भइँदैन दिन्छ के त। आजभन्दा 20 वर्ष, म आजभन्दा 30 वर्ष अगाडि मैले गरेको मास्टरको शिक्षा दिएर अहिले चल्छ, चल्दैन। त्यसै कारणले पढ्दैनन् गुरु नै भने कसरी लौ बाँड्छन् नि ज्ञानै हरे, अल्छी मानिसले नबन्नु गुरु है बिग्रन्छ सारा भरे, अल्छी मानिसले नबन्नु गुरु है बिग्रन्छ सारा भरे।
सारै मिठा जीवनचर्या सापेक्ष र प्रेरणादायी कविताहरू आजको कार्यक्रममा हामीले सुन्न पायौँ। तपाईँकै कति विद्यार्थीहरू पनि यो कार्यक्रम सुनिरहनु भएको होला अहिले, तपाईँले स्कुलमा कलेजमा अरू कविहरू जन्माइरहनु भएको होला, आफै कवि हुनुहुन्छ, तपाईँले संस्थापना गरेको संस्थाहरूबाट पक्कै कवि र नैतिक आचारवान विद्यार्थीहरू निस्कन्छन् होला, निस्किरहन् भन्ने शुभकामना हामी दिन्छौँ, र यहाँको समयको लागि हार्दिक धन्यवाद पनि।
मलाई यो अवसर दिएर मैले टुटे फुटेका शब्द जोडेर बनाएको यो कविता वाचन गर्ने जुन अवसर मलाई आज यो एफएमले दियो, र विशेष गरेर यो एफएमका साथसाथै मेरो आफ्नो छोरो भन्न रुचाउँछु म अच्युतलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हस् त, आज कवि जगन्नाथ देवकोटाका हामीले कविताहरू सुन्यौँ। हामीले अरू कविता पनि सुन्न सक्ने समय रहन्थ्यो, समयको पाबन्दीको कारणले थोरै सुन्यौँ। म केही समय पछाडि फेरि पनि मौका पर्यो भने उहाँलाई यो कार्यक्रममा पेश गर्ने नै छु। अर्को सातासम्मको लागि कार्यक्रम एकल कविता वाचनबाट प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे पनि विदा हुन्छौँ। दुई दशकभन्दा लामो समयदेखि शिक्षा सेवीका रूपमा रहनुभएका कवि जगन्नाथ देवकोटाको कविताहरूको कार्यक्रम आजलाई यति नै। नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।